السلام علیکم ناظرین، پروگرام علم و حکمت کے ساتھ زبیر احمد حاضر خدمت ہے. آج کا یہ ہمارا پروگرام آپ کے سوالات اور ان کے جوابات پر مبنی ہے. میرے ساتھ تشریف رکھتے ہیں جناب جاوید احمد غامدی صاحب. السلام علیکم جاوید صاحب.
وعلیکم السلام.
جاوید صاحب، سب سے پہلا جو کوشچن ہے وہ تھوڑا سا ٹیکنیکل نوعیت کا ہے. کوشچن ان کا یہ ہے کہ جو قرآنی نصوص ہیں وہ بذات خود تنہا قطعی دلالت تو نہیں ہوتے، ان کو بھی دلالت کے طور پر انہیں بھی کسی خارج کا سہارا لینا پڑتا ہے. مثال کے طور پر خارج سے آپ عملی تواتر لاتے ہیں اور پھر آپ کہتے ہیں کہ قرآن مجید کی یہ نص ہے. تو ایسی نص کیوں نہیں ہے جو کہ تنہا خود ہی قطعی و دلالہ ہو؟
یہ ان کا حسن ظن ہے، ایسا نہیں ہے بالکل بھی. قرآن مجید نے جو بات کہی ہے وہ بالکل دو اور دو چار کی طرح کہی ہے. اس کے سمجھنے میں مجھے اپنے علم کی قلت کی وجہ سے یا قلت تدبر کی وجہ سے غلطی لگ سکتی ہے. قرآن مجید قطعی دلالہ ہے، وہ اپنی بات پوری وضاحت سے ہر لحاظ سے واضح کر کے بیان.
لیکن آپ عملی تواتر بھی دیکھتے ہیں نا، پھر
اس کا تعلق تو سنت کی چیزوں سے ہے. یعنی وہ چیزیں ہیں کہ جو قرآن سے ابتدا نہیں کرتی. دیکھیے مثال کے طور پر نماز ہے، تو نماز تو قرآن سے شروع نہیں ہوئی، یہ تو آدم علیہ السلام سے شروع ہے. تمام پیغمبر نماز پڑھتے رہے ہیں. بنی اسماعیل بھی جو رسالت مآب صلی اللہ علیہ وسلم کی قوم ہے وہ بھی نماز پڑھتے تھے. یہود بھی نماز پڑھتے ہیں، مسیحی بھی نماز پڑھتے ہیں.
صحیح.
تورات میں بھی اسی طرح نماز کا ذکر ہے. انبیاء کے صاحب میں بھی اگر آپ بائبل کو دیکھیں تو ایسے ہی نمازوں کا انہی اوقات میں ذکر ہے. سیدنا مسیح علیہ السلام بھی اگر آپ انجیل میں دیکھیں تو انہی اوقات میں نماز پڑھنے کے لیے جا رہے ہیں. تو نماز ہے. یہی معاملہ زکوٰۃ کا ہے. جو زکوٰۃ کی شرح ہمارے ہاں ہیں وہی تورات میں ہے. بنی اسماعیل کے ہاں بھی یہ ایک بالکل شائع ضائع چیز تھی. حج عمرہ آپ جانتے ہیں کہ یہ سیدنا ابراہیم کے زمانے سے ایسے ہی کیا جا رہا تھا. تو یہ چیزیں ہیں جن کے لیے عملی تواتر کو دیکھا جاتا ہے، اس لیے کہ یہ قرآن مجید سے شروع نہیں ہوئی. قرآن مجید ان کا ذکر کر دیتا ہے. یہ بالکل ایسے ہی ہے جیسے آج مثال کے طور پر کوئی اللہ کی کتاب نازل ہو تو وہ ہمیں کیا یہ بتائے گی کہ نماز کیسے پڑھنی ہے؟ کوئی غلطی ہوگی، کوئی کوتاہی ہوگی، اس کا ادالہ کر دے گی، اس کی اصلاح.
چلیں آپ کی اسی بات کو اگر ہم لے لیں، آپ فرما رہے ہیں کہ جیسے حج ہے، جیسے عمرہ ہے، اس کے لیے ہم عملی تواتر کو دیکھتے ہیں. اور
اس لیے کہ یہ سنت پر مبنی ہے.
اس کے لیے ہم سنت پر مبنی،
قرآن سے مقدم ہے.
ہاں، لیکن اس میں قرآن مجید صرف ذکر کر کے آگے بڑھ جاتا ہے نا. تو قرآن مجید جو ذکر کر رہا ہے وہ نص کے طور پر ہم ثبوت کے طور پر پیش تو نہیں کر سکتے، کیونکہ اس نص کو نص کہنے کے لیے ہم عملی تواتر کا سہارا بھی لیں گے ساتھ میں.
ہم پہلے سے جانتے ہیں کہ نماز کیا ہے، ہم پہلے سے جانتے ہیں کہ روزہ کیا ہے، ہم پہلے سے جانتے ہیں.
عمرے اور حج کے بارے میں پوچھ،
حج اور عمرہ بھی ہم پہلے سے جانتے ہیں کیا ہے. تو قرآن مجید اس کا ذکر کرے گا دو پہلوؤں سے. ایک تو یہ کہ وہ اس کی تاکید کر رہا ہے، یعنی ہمیں کہہ رہا ہے کہ نماز کا اہتمام کرو.
ٹھیک ہے،
وہ نماز جسے تم جانتے ہو، وہ زکوٰۃ دو جسے تم جانتے ہو، حج و عمرہ کے بارے میں اسی طرح ہی کوئی بات کہے گا. یا دوسرا پہلو کیا ہوگا کہ وہ نماز میں کوئی اصلاح کر رہا ہوگا، ہماری کسی غلطی کو درست کر رہا ہوگا، کوئی رعایت دے رہا ہوگا. یہی معاملہ حج و عمرہ کا ہے. میں نے اپنی کتاب میں ان احکام کی فہرست بیان کر دی ہے کہ جو حج و عمرہ کے بارے میں قرآن مجید نے دیے اپنی جگہ کے اوپر. تو وہاں تو نص اصل میں وہ چیزیں ہوں گی اور وہ بالکل واضح ہیں، ان میں کسی آپ کو خارجی مدد کی ضرورت نہیں ہے.
ٹھیک ہے،
یہ تو در حقیقت قرآن مجید کے نصوص پر مبنی ہی نہیں ہے. قرآن مجید نے ان کو ذکر کیا ہے، ان کا تذکرہ کیا ہے، ان کی تاکید کی ہے، ان کے بارے میں کوئی اصلاح کی ضرورت تھی تو وہ کی ہے. تو اس وجہ سے یہاں یہ سوال ہی نہیں پیدا ہوتا. سنت اپنی جگہ پہ بالکل قطعی ہے، اس لیے کہ وہ ہمیں مسلمانوں کے اجماع اور تواتر سے ملی ہے. اور قرآن اپنی جگہ پر بالکل قطعی ہے. تو دو طرح کے احکام ہیں، ایک وہ جن کی ابتدا قرآن سے ہوئی ہے اور ایک وہ جن کی ابتدا سنت سے ہوئی ہے. قرآن مجید میں ان کا ذکر یا تذکرہ ہے، وہ قرآن میں مذکور ہے یا ان سے متعلق کوئی بات قرآن میں بیان ہوئی ہے. تو جتنی بات قرآن میں ہے وہ اپنی جگہ نص ہے، جو چیز سنت میں ہے وہ اپنی جگہ نص ہے.
قرآن مجید کی کوئی ایسی نص آپ ایز این ایگزامپل بتائیے جس کے لیے ہم عملی تواتر کا ہمیں سہارا نہ لینا پڑتا ہو، قرآن کی نص بذات خود قطعی دلالہ ہو.
مثال کے طور پر دیکھیے قرآن مجید نے سزائیں بیان کی ہیں.
ٹھیک ہے،
واضح ہے، بالکل بتا دیا کیا ہے. قرآن مجید نے طلاق کے احکام بیان کیے ہیں اور ہم بہت سی چیزیں قرآن نے خود واضح کی ہیں، اگرچہ وہ بھی پہلے سے ایک سنت تھی، وہ تمام نصوص ہے. اسی طرح قرآن مجید نے نماز کے بارے میں قصر کے احکام بیان کیے ہیں، تیمم کے احکام بیان کیے ہیں، یہ اپنی جگہ نص ہے. یعنی جہاں قرآن ابتدا کر رہا ہے کسی چیز کی وہاں ظاہر ہے کہ وہی نص ہے, اور جس جگہ پر سنت ابتدا کر رہی ہے, قرآن مجید ابتدا نہیں کر رہا, تو وہاں وہ نص ہوگی. تو اس وجہ سے اللہ تعالیٰ کے جو نصوص ہیں, یعنی وہ چیزیں کہ جو اللہ کے حکام کی صورت میں ہمیں ملی ہیں, وہ جس طریقے سے قرآن سے ملی ہیں بالکل اسی طریقے سے انبیاء کے طریقے سے بھی ملی ہیں. قرآن مجید ان کے بارے میں یہ کہتا ہے کہ یہ پیغمبروں کی ہدایت ہے, یہ پیغمبروں کا دین ہے, یہ نماز, یہ روزہ, یہ ساری چیزیں, اسی طرح توحید, عقائد کی بہت سی چیزیں, اور پھر رسالت میں آپ صلی اللہ علیہ وسلم کو مخاطب کر کے کہتا ہے کہ فب خدا ہم اقتدے, آپ بھی اسی ہدایت کی پیروی کریں. یا مثلا وہ سیدنا ابراہیم علیہ السلام کی جو روایت قائم تھی جس کو ملت ابراہیمی کہا گیا ہے, اس کے بارے میں کہتا ہے اتبعوا ملت ابراہیم حنیفہ, آپ بھی اسی کی پیروی کریں. تو اس وجہ سے یہ غالباً جو یہ سوال کیا گیا ہے, اس میں اس چیز پر غور نہیں کیا گیا کہ قرآن مجید تو ہر جگہ کا تیب دلالہ ہی ہے, لیکن قرآن ان چیزوں کا ذکر بھی کرتا ہے کہ جن کی ابتدا اس سے نہیں ہوئی, اس میں ظاہر ہے کہ آپ کو اس کی تفصیلات سنتی سے معلوم ہوگی.
جاوید صاحب, ایک یہ ہے, ایک صاحب کہہ رہے ہیں کہ میں یورپ میں رہتا ہوں اور میرے ارد گرد جو ہے وہ دوسری اقوام, دوسرے مذاہب کے لوگ بھی ہیں, میرے آفس میں بھی بہت سارے لوگ ہیں. جب قرآن مجید یہ کہتا ہے کہ عیسائی جو ہیں وہ حضرت عیسیٰ علیہ السلام کو اللہ کا بیٹا مانتے ہیں, تو وہ کہتے ہیں کہ میں, میرے ایسے دوست ہیں جن سے پتہ چلتا ہے کہ ہاں ایسا وہ کرتے ہیں. لیکن جب قرآن مجید یہ کہتا ہے کہ حضرت عزیر علیہ السلام کو یہودی اللہ کا بیٹا مانتے ہیں, تو وہ کہہ رہے ہیں میرے بہت سارے دوست ہیں جو یہودی ہیں, لیکن وہ تو کہتے ہیں ہم تو اللہ کا بیٹا انہیں نہیں مانتے. تو یہ قرآن مجید پھر کس تناظر میں بات کر رہا ہے؟
اس میں دیکھیے ایک بنیادی چیز ہے جس کو لوگ نہیں جانتے, وہ چیز یہ ہے کہ ہمیں قرآن نے بھی بتایا ہے, بائبل میں بھی اس کی تفصیل موجود ہے کہ یہود پر ان کی تاریخ کے مختلف ادوار میں اللہ تعالیٰ کا غضب ٹوٹا. ان میں سے دو تاریخی واقعات ایسے ہیں کہ جو یہود کی تاریخ میں بھی بہت المناک واقعات ہو گئے ہیں. ایک جب نبوکدنضر نے حملہ کیا, انہوں نے یروشلم کی اینٹ سے اینٹ بجا دی. قرآن مجید کہتا ہے کہ عباد لی اولی باسن شدید, یعنی وہ میرے بندے تھے, میں نے ان کو آلہ بنا کر ان کے اوپر مسلط کر دیا, سزا ہوئی. اس موقع پر یہ وہاں سے نکلے, ان کو غلام بنا لیا گیا. بعض قبیلوں نے یا بعض لوگوں نے جان بچانے کے لیے مختلف علاقوں کا رخ کر لیا. اسی طریقے سے جب رومی حاکم تیتوس نے حملہ کیا, اور اسی طریقے سے یروشلم کی اینٹ سے اینٹ بجا دی,
ٹھیک ہے,
یعنی 70 مسیحی میں, تو اس وقت بھی اسی طریقے سے ہوا, یعنی کچھ غلام بنا لیے گئے, اسیر بنا لیے گئے, مار دیے گئے, کچھ مختلف علاقوں میں نکلے. تو یہود کے کچھ قبائل وہ تھے کہ جو یثرب میں آباد ہوئے, خیبر میں آباد ہوئے, یا آپ کہیے جزیرہ نمایاں عرب میں جا کے آباد ہوئے,
ٹھیک.
اسی طریقے کا معاملہ مسیحیوں کے ساتھ بھی ہوا, یعنی مسیحیوں کے ہاں جب ان کی وہ پہلی مجلس ہوئی جس میں یہ فیصلہ کیا گیا کہ کون سی کتابیں قبول کرنی ہیں, کون سی قبول نہیں کرنی, یعنی انجیل کے ورژن بے شمار تھے, 36 کے قریب,
کچھ رد کر دیے گئے,
کچھ رد کر دیے گئے, اور کچھ وہ تھے جو قبول کر لیے گئے. جو قبول کیے گئے وہ 4 تھے. اسی موقع پر بعض عقیدوں میں بھی اختلافات پیدا ہوئے, تو سیدنا مسیح علیہ السلام کے ماننے والوں کے بھی کچھ گروہ اسی طریقے سے مختلف علاقوں کو چلے گئے,
ٹھیک ہے.
تو جو لوگ عرب میں آباد تھے, یہ ان کے عقائد ہیں جو زیر بحث ہیں, یعنی قرآن مجید میں جو عقائد زیر بحث ہیں, نصارہ کے عقائد بھی وہ ہیں جن سے عرب واقف تھے, اور یہود کے بھی وہی زیر بحث ہیں. باقی دنیا میں پھیلے ہوئے لوگ, مثال کے طور پر سینٹ پال کے ذریعے سے جو کیتھولک مسیحیت قائم ہوئی, یہ عرب اس سے واقف نہیں تھے اس طریقے سے,
ٹھیک ہے,
یعنی یہ تو جانتے تھے وہ کہ اس طرح کے مسیحی موجود ہیں, لیکن ان کے ہاں جو مسیحی تھے وہ بالکل مختلف عقائد رکھنے والے لوگ تھے. اسی طرح حبشہ میں جو مسیحی تھے ان کے عقائد مختلف تھے. اب بھی آپ جانتے ہیں کہ مسیحیوں کے ہاں آرتھوڈاکس چرچ ہے, اسی طریقے سے پروٹیسٹنٹس ہیں, اسی طریقے سے کیتھولکس ہیں. چرچ آف انگلینڈ اپنی جگہ ایک الگ حیثیت رکھتا ہے. تو بالکل یہی نوعیت وہاں بھی تھی. تو عزیر کے معاملے میں یہ عقیدہ اصل میں جزیرہ نمایاں عرب کے رہنے والے یہود کا تھا, قرآن مجید نے اس پر تبصرہ کیا ہے, یہ اس علاقے کے یہود کا ہے ہی نہیں.
لیکن اب اس طرح کے یہود موجود بھی نہیں ہیں جو یہ عقیدہ رکھتے ہوں, کیونکہ یہ ایک دفعہ ہی نہیں, اور بھی اس سے پہلے بھی کچھ لوگوں کے کوئسچنز آئے تھے, انہوں نے کہا کہ کوئی بھی یہود جو ہے وہ اس کا اقرار نہیں کرتا.
ظاہر یہ معلوم ہوتا ہے کہ اس وقت جو یہود ہیں وہ یہ عقیدہ نہیں رکھتے, لیکن عرب میں جو یہود تھے وہ یہ عقیدہ رکھتے تھے. تو یہ بالکل ایسے ہی جیسے ہم مسلمانوں میں بہت سے فرقے ہیں, تو آپ دیکھیے کہ ان میں سے بعض فرقے بعض چیزوں کو مانتے ہیں, بعض نہیں مانتے.
हाँ ऐसा होता है, हो सकता है ये चीज। अच्छा ये क्वेश्चन है नबी सल्लल्लाहु अलैहि वसल्लम के उस मक्का के लोगों के बारे में, वहां पर जो लोग थे जो मुशरिकीन मक्का थे उनके बारे में कुरान मजीद ये कहता है कि जब कभी तूफान में कोई कश्ती फंस जाती है तो वो अल्लाह को पुकारते हैं। इसका मतलब वो अल्लाह से वाकिफ थे, अल्लाह की अजमत और अल्लाह की बड़ाई बयान करते थे और जब तूफान में या मुसीबत में फंसते थे तो अल्लाह ही को पुकारते थे। तो फिर दरअसल उनको मुशरिक क्यों कहा गया है? उनका अकीदा तो बिल्कुल आज के हमारे मुसलमानों जैसा ही था, हम भी अल्लाह को पुकारते हैं लेकिन अपनी क्या कहते हैं नादानी की वजह से हम दूसरों को भी शरीक कर लेते हैं अल्लाह के साथ। वो भी शरीक कर लिया करते थे, हम भी कर लेते हैं लेकिन हम अल्लाह को ही सब कुछ मानते हैं, वो भी मानते थे, ऐसा ही मानते थे।
अल्लाह को वो भी मानते थे, अल्लाह को मसीही भी मानते हैं, अल्लाह को यहूद भी मानते हैं, अल्लाह को हिंदुओं में भी बहुत लोग मानते हैं। यानी अगर आप हिंदुओं के साथ बात करें तो नामों का इख्तलाफ होगा ना, कोई भगवान कह लेगा, कोई गॉड कह लेगा, कोई अल्लाह कह लेगा, कोई ईल कह लेगा,
ठीक है,
सभी खुदा को मानते हैं। तो एक तो ये चीज है, यानी खुदा को ना मानने वाले लोगों की तादाद दुनिया में हमेशा बहुत कम रही है। मौजूदा जमाने में कुछ बढ़ रही है क्योंकि हम दौरे इलहाद में जी रहे हैं, लेकिन पहले ये बहुत कम रही है। ज्यादातर शिर्क हुआ। शिर्क फिर दो सूरतों में होता है, एक ये है कि मैं ये कहता हूं कि मैं शिर्क नहीं करता, मैं तो मुवाहिद हूं, मैं तो एक ही खुदा को मानता हूं। अगर आप मुझे कहें कि तुम शिर्क करते हो तो मैं ये कहूं कि अस्तगफिरुल्लाह, आप मुझ पर तोहमत लगा रहे हैं,
ठीक है,
लेकिन बाज ऐसे आमाल करता हूं कि अगर आप दिक्कत नजर से देखें तो वो शिर्क या आमाल है,
ठीक है।
एक शिर्क की सूरत यह होती है, यानी जो करने वाला है वो फर्द या वो कोई गिरोह, वो तस्लीम नहीं करता इस बात को, वो उसको शिर्क नहीं समझता,
ठीक है।
एक दूसरा पहलू क्या होता है कि शिर्क करने वाला ये कहता है कि हाँ मैं शिर्क करता हूँ और ये अल्लाह का हुक्म है, अल्लाह ही ने इनको शरीक ठहराया है।
अच्छा,
अब देखिए जो वहां के लोग हैं वो क्या कहते हैं, वो कहते हैं हाज़े ही शुरका होना,
यानी ये अल्लाह के शरीक,
ये अल्लाह ताला की तरफ से ठहराए गए हमारे शरीक है। या जैसे हिंदुओं में बहुत से लोग आपको ये बताएंगे कि ये अल्लाह ताला ने फलां और फलां को ये इख्तियार दिया है और इस तरह अपनी खुदाई में शरीक कर लिया है, यानी शरीक का लफ्ज बोलेंगे या उससे मिलता जुलता कोई लफ्ज बोलेंगे,
ठीक है।
तो शिर्क को बतौर दीन मानकर ये कहना कि मैं ये मानता हूं, ये एक नौयत का शिर्क है। और शिर्क करना लेकिन आप उसको मानने के लिए तैयार नहीं है, एक दूसरी नौयत का शिर्क है। कुरान ने इसमें फर्क किया है दोनों में, ये वजह है उसकी।
सही। ये एक क्वेश्चन ये है जावेद साहब के, जब हम बात करते हैं, हमने शायद किसी पिछले प्रोग्राम में बात की थी किसास की, दियत की, बड़ी तफसील से गुफ्तगू हुई थी, जब एक शख्स को कत्ल कर दिया जाता है या उससे जख्मी कर दिया जाता है और फिर वो किसास उसके लिए वो लेता है या उसके वर्सा किसास लेते हैं, तो असल में जो इंसाफ का तकाजा है वो तो पूरा तो नहीं हुआ, यानी उस शख्स को तो उसके जुर्म की सजा मिली लेकिन जो शख्स जख्मी हुआ या कत्ल कर दिया गया उसको तो कुछ भी नहीं मिला, यानी इंसाफ उसे कहां मिला? इस दुनिया में तो इंसाफ मिल नहीं सका उसे।
इस दुनिया में तो इतना ही इंसाफ मिल सकता है, यानी इससे ज्यादा आप इंसाफ दे ही नहीं सकते। इस दुनिया में तो ये भी जितना आपने दे लिया ये भी बहुत शाज है, वरना ज्यादातर हमारी अदालतें भी देने में नाकाम हो जाती हैं। मुजरिम पकड़ा भी जाए तो बाज़ औक़ात गिरफ्त में नहीं आता। अच्छा, बाज़ औक़ात ऐसा होता है कि आप जानते हैं कि ये मुजरिम है, हर तरह के क्राइम मौजूद है लेकिन मुकदमा अदालत में साबित नहीं हो सकता। बाज़ औक़ात जराइम की नौयत ऐसी होती है, मिसाल के तौर पर जिन लोगों ने दूसरी जंग अजीम की बुनियाद रखी, आप जानते हैं कि करोड़ों की तादाद में लोग मारे गए, औरतें बेवा हो गई, बच्चे यतीम हो गए। अब इसके जिम्मेदारों के ऊपर आप जितने चाहे मुकदमा चलाने क्या कर लेंगे, ज्यादा से ज्यादा एक आदमी को आप मौत की सजा दे देंगे, उम्र कैद की सजा दे देंगे। यानी जो अदालत नूर्नबर्ग में कायम हुई वो भी इससे ज्यादा क्या कर सकी, ज्यादा कुछ नहीं कर सकते। तो इसीलिए अल्लाह ताला ने ये बताया है कि आखिरी इंसाफ तो आखिरत में मिलेगा, जिसको आप कहते हैं परफेक्ट जस्टिस, और यही वजह है कि आखिरत की जरूरत है।
तो फिर यहाँ ये अल्फाज क्यों इस्तेमाल किए जाते हैं कि भाई इंसाफ का तकाजा ये है कि इस शख्स को भी फिर फांसी दे दी जाए,
यानी
और हम कहते हैं इंसाफ पूरा हो गया,
उतने इंसाफ का जितना इस दुनिया में मुमकिन है, जितना इंसान दे सकता है। यहाँ जितने अल्फाज भी हम बोलते हैं वो इंसान के हवाले से बोलते हैं, यानी मेरे लिए जितना इंसाफ मुमकिन है मैं उतना ही दूंगा और आप तकाजा भी उतना ही कर सकते हैं। एक आदमी अदालत में बैठा हुआ है, वो आलिमुल गैब नहीं है, उससे आप ये तकाजा नहीं कर सकते कि जी आप जो कुछ वहां हुआ है उसको हर हाल में जाने।
सही।
वो कैसे जानेगा? इसलिए कि उसको या तो क्राइम देखने हैं या किसी की शहादत ले लेगा। अभी मैं देख रहा था एक साहिब इल्म का मजमून, दो किस्तों में शाये हुआ है, उन्होंने डीएनए पर गुफ्तगू की और बड़ी तफसील से ये बताया है कि ये शहादत नाकिस हो सकती है, यानी अभी कहा नहीं जा सकता, हो सकता है लेबॉरेटरी में कोई इख्तलात हो गया हो, मुमकिन है गलती हो गई हो। अब सवाल ये पैदा होता है कि एनी शहादत में तो यही हो सकता है,
हो सकता है
सारे इम्कान मौजूद
हो सकता है।
तो असल चीज क्या है? असल चीज ये है कि काजी मुतमिन हो गया, यानी आपके सामने एक शहादत आई, वो जदीद नौयत की शहादत भी हो सकती है, उंगलियों के निशानात आ गए, आंख की पुतली अब बहुत सी बातें कह देती है, डीएनए की आपके पास शहादत आ गई। असल सवाल यह है कि इंसानी इलम के हद तक आप जरा कर लेंगे, पूछ लेंगे, एक माहिर के बजाय दूसरे से राय ले लेंगे, दोबारा डीएनए लेके देख लेंगे, यही कुछ कर सकते हैं हम। इसके बावजूद गलती का इम्कान है, तो ऐसा ही है, यानी शहादत में भी गलती का इम्कान है। यानी हम ये जानते हैं कि बाज़ औकात हम किसी मामले को आंखों से देख रहे होते हैं, गलती खा जाते हैं उसमें,
बिल्कुल हो सकता है।
तो इसलिए कोई चीज भी इंसानी सतह पर जब देखी जाती है तो आप ये नहीं कह सकते कि वो हर गलती से पाक हो गई है। तमाम अदालतें जितनी भी हैं वो असल में इंसानी सतह पर ही इंसाफ दे सकती हैं, बल्कि अब तो बड़े बड़े जज और ज्यूरिस्ट ये कहते हैं कि इंसाफ भी कहां दे सकते हैं, कानून ही आपके हाथ में पकड़ा सकते हैं।
ऐसा ही हो सकता है, उससे ज्यादा कुछ नहीं
मुमकिन, यही है।
ठीक। अच्छा, एक ये सवाल है जावेद साहब कि आपने फरमाया था कि ऐसा कैसे मुमकिन हो सकता है कि एक चीज जो है वो खबाइस में से हो या शैतानी अमल हो, वो अल्लाह ताला जो है वो पहले गवारा करते हो और बाद में। ये हम शराब के हवाले से गुफ्तगू कर रहे थे तब आपने फरमाया था कि पहले हो, ऐसा हो नहीं सकता कि अल्लाह ताला पहले गवारा कर रहे हो। तो अब इनका क्वेश्चन ये है कि बहन भाइयों की शादी जो है वो भी तो एक हराम है, तो ऐसा कैसे हो सकता है कि हजरत आदम अलैहिस्सलाम की जो औलाद हुई, बहन भाइयों की शादी हो रही थी, फिर वो भी तो नहीं हो सकता उस वक्त भी?
ये बात यह है कि दो नौयतें बिल्कुल अलग अलग हैं। बहुत से लोग एक चीज को ऐसे उठाते हैं और एक दूसरी चीज पर रख देते हैं। एक चीजें वो हैं कि जिनकी शनाख्त, जिनकी खबासत, जिनके बारे में इंसान के तसव्वुरात बिल्कुल मुसल्लमा है। अब देखिए, माँ है मिसाल के तौर पर, माँ की हुरमत है जो असल हुरमत है रिश्तों में,
ठीक है,
बाकी हुरमतें तमद्दुन के तगयुरात से बढ़ती भी हैं, कम भी होती। हमें ये मालूम है कि शराय में भी कबायली तमद्दुन में बाज रिश्तों के बारे में रियायत का उसूल था, बाद के जमानों में अल्लाह ताला ने उसमें वुसअत दे दी। तो हराम हलाल के मामले में भी ऐसा होता है कि बाज चीजों में अल्लाह ताला तौसी कर देते हैं, बाज चीजों के मामले में जो बिल्कुल वाज़े चीजें होती हैं उनमें एक कतई हुक्म दे देते हैं।
ठीक है।
रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने इसको बयान किया, ये फरमाया कि अल हलाल बैयन वल हराम बैयन, यानी हराम भी वाजे है हलाल भी वाजे है, लेकिन बैनहुमा उमूरुम मुश्तबिहात, इनके माबैन बाज़ चीजें मुश्तबे भी होती हैं। तो मुश्तबे चीजें भी वक्त के साथ बाज़ मौकों के ऊपर सख्ती से रोक दिया जाता है, बाज़ मौकों पर उनमें वसत दे,
जिन्हें हम ग्रे एरियाज कहते हैं,
ग्रे एरियाज कहते हैं, ये हर जगह मौजूद होते हैं। तो हम नहीं जानते कि पदा में क्या किया गया था, ये भी एक क्यास है,
लेकिन ये कयास काफी माकूल कयास लग रहा है, क्योंकि जब इंसान की जो नस्ल है वहीं से चली थी तो जाहिर है नस्ल चली वहीं से होगी, तो फिर शादी तो हुई होगी ना, बहन भाई
है ना। यानी ऐसा नहीं है कि कुरान में ये बात बयान हुई है, ऐसा तो नहीं है, या ये कि रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने सराहत के साथ ये बात बयान की है किसी सही हदीस में, ऐसा नहीं है। तो जाहिर है कि एक आप क्यास करते हैं, जाहिर यही होना चाहिए। अच्छा, उसमें भी देखिए जो बात बयान की जाती है, अगर उसको आप बहन ही ले लें तो वो क्या है, वो ये है कि एक उसमें से नस्ल छोड़ दी जाती थी,
ठीक है,
यानी ये बहन हुई है, ये भाई हुआ है, उसके बाद गोया एक तरह का फसल पैदा कर,
फसल पैदा किया गया था।
तो ये रिश्तों की हुरमत का ताल्लुक खानदान के उस इस्तेहकाम से है,
ठीक,
इसमें असल हुरमत है ही माँ की, बाकी जितनी हुरमतें हैं वो अल्लाह के हुक्म के मुताबिक वसत में भी जा सकती हैं और किसी मौके के ऊपर सिमटी भी जा सकती हैं। मसलन हमारे यहाँ दो बहनों को एक में जमा करना, रिसालत में आप सिर्फ में तौजीह फरमाई कि यही सूरत हाल तो जो दो बहनों की है वही खाला और भांजी की भी है, लेकिन ये वो चीजें हैं कि जो वसत से ताल्लुक रखती हैं, इनमें आप तब्दीली भी कर सकते हैं, यानी अगर अल्लाह ताला चाहे। अब चूंकि अल्लाह ताला की तरफ से आखिरी हुक्म आ गया है कुरान मजीद में, अब हम कोई तगय्युर इसमें नहीं कर सकते, लेकिन अल्लाह ताला के हाँ अगर इस मामले किसी वक्त वसत इख्तियार की गई, किसी कानून को और ज्यादा तंग कर दिया गया, तो ये बिल्कुल मसाले के लिहाज से हो सकता है। यही वो चीज है जिसको कुरान ने बयान किया है कि शराय में तब्दीलियां भी हुई हैं और ये होंगी, इसमें कुछ चीजें वो हैं कि जिनका ताल्लुक आलमगीर अखलाकियात से है, जैसे मैंने कहा कि माँ की हुर्मत है,
ठीक है,
तो ये वैसे ही रहेंगी, इनके अंदर कभी कोई तब्दीली नहीं होगी। लेकिन बास चीजें ऐसी हैं जिनका ताल्लुक असल में आप समाजी अखलाकियात कह सकते हैं, उनको समाजी अखलाकियात के अंदर तब्दीलियां हो जाती
हैं। जावेद साहब, एक ये क्वेश्चन इनका ये है जो हदीस जिब्राइल से उन्होंने लिया है, और हदीस जिब्राइल में एक क्वेश्चन ये आता है कि एहसान क्या है, और फिर आप फरमाते हैं उसका एहसान की तफसील बताते हैं। तो वो ये कहते हैं कि एहसान जो है, आप देखें इस्लाम क्या है, ईमान क्या है, इसके बाद ये एहसान की जब बात की जाती है तो यही तो वो तसव्वुफ है, तो फिर आप तसव्वुफ से इनकार क्यों करते हैं? तसव्वुफ इस दीन की असल जो है मगज जो है वो तसव्वुफ ही है, इसको जरा वजाहत कर दीजिएगा। एहसान यही तसव्वुफ है जिसको आप बताते रहते हैं।
देखिए, ये तीनों इस्तलाहात इस्लाम, ईमान और एहसान, ये कुरान मजीद में बयान हुई है। यानी ऐसा नहीं है कि इस्लाम और ईमान तो कुरान में बयान हुआ है या पैगंबर ने बयान किया है, और एहसान कोई नई चीज है जो इस रवायत में आ गई है, हम नहीं जानते थे। कुरान मजीद ने जगह जगह ये बयान किया है कि एक इंसान से क्या मतलूब है, उससे इस्लाम मतलूब है। इस्लाम का मतलब क्या है? टू सरेंडर,
ठीक है,
आप अल्लाह ताला को अपना बादशाह, कायनात का बादशाह, अपना इलाह, अपना माबूद, अपना परवरदिगार, अपना आका मानकर सरेंडर कर देते हैं, अपने आप को खुदा के हवाले कर देते हैं। वो जो ताबीर है कि असलमतु लिरब्बिल आलमीन, मैं जहानों के परवरदिगार के अपने आप को सुपुर्द कर रहा हूँ, ये इस्लाम है। ये कुरान मजीद ही ने इसकी तौज़ीह की है कि ये क्या है। अच्छा, इसी तरीके ईमान, यानी आप उन हकायक का एतराफ़ करते हैं और दिल से उसकी तस्दीक करते हैं जो हकायक अंबिया अलैहिस्सलाम ने इंसान को बताए, मसलन ये कि इस कायनात का परवरदिगार है, मसलन ये कि उसकी ये सिफात है, मसलन ये कि उसके ये सुनन है, मिसाल के तौर पर ये कि उसने पैगंबरों का सिलसिला जारी किया है, उसके फरिश्ते हैं जिनके जरिए से वो अपना पैगाम पहुंचाता है। ये सारी चीज़ें जितनी हैं ये ईमान के तौर पर बयान भी हुई हैं, इनकी तौजीहात भी मौजूद हैं, और ये कुरान ही में है। इसी तरह से ये बात कि सिर्फ ये मतलूब नहीं है कि आप अपने आप को जाहिर में सरेंडर कर दें। ये कहा है कि भला मन असलम वजह हो मोहसिन, तो एहसान भी कुरान मजीद की ताबीर है। तो कुरान मजीद की अरबी में एहसान किसे कहते हैं? एहसान का मतलब है किसी चीज को
बेहतर अंदाज में,
बेहतर से बेहतर तरीके से करना, खूबी से अंजाम देना। खूबी का एक पहलू यह भी है कि जब आप अल्लाह के लिए कोई काम कर रहे हैं तो अल्लाह को हाजिर नाजिर समझें। अच्छा, अल्लाह को हाजिर नाजिर समझ कर काम करें, कुरान में जगह जगह इसकी ताकीद की गई है,
ठीक है,
यानी ये बार बार तवज्जो दिलाई गई है कि मैं एक हुक्म देता हूँ, अल्लाह ताला फरमाते हैं, तो ये जानते हो कि ये हुक्म कौन दे रहा है? ये वो दे रहा है जो अलीम है, हकीम है, समी है, बसीर है, तुम्हारे दिलों के हालात से वाकिफ है, अलीमुम बिजाति सुदूर है, ये कहते हैं ना अल्लाह ताला। तो इस हकीकत को मानकर अल्लाह के अहकाम पर अमल करना, ये एहसान है।
तो बेहतर से बेहतर करना, किसी चीज को खूबी के साथ करना, ये तसव्वुफ भी तो है, यही तो
मेरी गुजारिश सुन ले, ये एहसान हो गया,
ठीक है।
अब ये मुझे बताएं कि इनमें से कौन सी चीज है कि जिसके लिए मुझे किसी और के पास जाने की जरूरत है? यानी ये मुझे इस्लाम का मतलब भी कुरान ने बता दिया,
ईमान
भी बता दिया, मुझे एहसान का मतलब भी बता दिया, अब मैं किसी और जगह क्यों जा रहा हूँ? जो लोग ये कहते हैं कि ये यही तो तसव्वुफ है, सवाल ये, अगर यही तसव्वुफ है तो इसका नया नाम रखने की जरूरत पेश आ गई, और अगर वो कोई मुख्तलिफ चीज है तो बताइए क्या है?
नहीं, नया नाम रखने मैं उसकी वजह बता देता हूँ ना। देखिए, कुरान मजीद जब सलात कहता है, हमने उसका नाम नमाज रख दिया, अपनी उसमें ट्रांसलेट किया, हमने नमाज और सलात में कोई फर्क नहीं किया, हमने कुरान सलात कह रहा था, हमने नमाज कह दिया। अगर कुरान एहसान कह रहा था, हमने उसे तसव्वुफ कह दिया।
अच्छी बात है, अगर आपने वो लफ्ज दया इख्तियार कर लिया है, कोई जरूरत पड़ गई। देखिए, नमाज का लफ्ज कैसे हुआ? नमाज का लफ्ज तर्जुमे के तौर पर आया है, किसी नए तसव्वुर के तौर पर नहीं आया।
हाँ, तर्जुमे के तौर पर आया, बिल्कुल।
पारसियों के यहाँ इबादत जो कुछ भी वो करते थे उसको नमाज कहा जाता था,
ठीक है।
हमारे यहाँ चूंकि दीन अजम से होके आया है,
ठीक है, हमने भी नमाज
का तर्जुमा भी आ गया।
आ गया।
आप देखिए कि मैं वहाँ मलेशिया में रहता हूँ, वहाँ नमाज के लफ्ज से लोग वाकिफ नहीं है,
ठीक है,
वहाँ वो सलात ही बोलते हैं,
सही,
इसलिए कि वहाँ बराए रास्त अरबों के जरिए से इस्लाम पहुंचा है।
सही।
और भी बाज़ इस्तलाहात हैं जो बिल्कुल अरबी जुबान की उनके यहाँ इस्तेमाल होती हैं,
ठीक है।
हमारे यहाँ फारसी इस्तलाहात इस्तेमाल हो जाती हैं,
सही।
मसलन हम अल्लाह ताला के लिए खुदा का लफ्ज इस्तेमाल करते हैं,
सही।
तो ये तर्जुमा है, क्या एहसान का तर्जुमा है तसव्वुफ?
नहीं, तर्जुमे के सेंस में तो नहीं बोला जाता।
तो इसका मतलब ये है कि फिर इसमें नमाज की मिसाल तो नहीं देनी चाहिए,
ठीक है।
इसलिए मेरा बड़ा सादा सवाल है कि अगर जो कुछ आप बयान कर रहे हैं वो वही है जो अल्लाह की किताब में बयान हुआ है, तो कोई नया नाम देने की जरूरत नहीं है। और अगर कुछ जायद है तो आज राह करम उसको छुपाने की कोशिश न कीजिए, बयान कीजिए क्या है। तो जब हम देखते हैं जाके, यानी जाहिर है कि जब आप कोई लफ्ज़ बोलेंगे तो आप उस लफ्ज़ के बारे में, अगर तो वो लुगत में एक लफ्ज़, यानी ये होता कि जैसे जब आप देखते हैं कि सलात अरबी में लिखा हुआ है और उसका तर्जमा नमाज है, कोई मसला नहीं पैदा होता। लेकिन फिर आपको बताने की जरूरत पड़ती है कि तसव्वुफ़ ये है और तसव्वुफ़ ये है और तसव्वुफ़ ये है, क्यों जरूरत पड़ी। अच्छा, अब जो बताने वाले लोग हैं वो फिर उसकी तशरीह करेंगे, जब वो उसकी तशरीह करते हैं तो फिर मुझे भी हक है, आपको भी हक है कि उसको कुरान की कसौटी पर देखे कि वो जो कुरान में एहसान बयान किया गया था ये कहीं उसके हदूद से तजावज तो नहीं कर गया।
सही।
तो बहस ये है, ये कोई लफ्जी निजा नहीं है। यानी बयान करने वालों को या तो ये कहना चाहिए कि ये बिल्कुल वही चीज है, तो फिर आज राहे करम कोई नया लफ्ज ना इख्तियार करें, क्यों इस मुसलमान उम्मत के साथ ज्यादती करते हैं। और अगर वो कोई नई चीज है तो नई चीज को आपको परखवाना पड़ेगा, यानी हम परखेंगे उसको,
लाजमी बात है।
तो यही हम करते हैं, इसके सिवा कुछ नहीं करते, किसी चीज से कोई दुश्मनी नहीं है। ये पूछते हैं कि अगर आप ये अकीदा बयान कर रहे हैं या ये तौजी कर रहे हैं तौहीद की या आखिरत के बारे में ये तसव्वुर पेश कर रहे हैं, तो ये बताइए कि ये कुरान में कहाँ है, या मिसाल के तौर पर आप इस दुनिया के बारे में एक तसव्वुर रखते हैं, आप अखलाकियात के कुछ मुकदमात अपने यहाँ कायम करते हैं, ये कुरान मजीद में है या नहीं है, ये अल्लाह के पैगम्बर ने दिए या नहीं दिए, आपने कोई अमल तजवीज किया है तो कहीं वो अमल बिदत तो नहीं हो रहा, कहीं उसमें कोई शिर्क तो नहीं दराया। तो ये सब कुछ आप नाम लें या ना लें, जब आप कोई बात जुबान से कहेंगे, कोई अमल करेंगे, उससे मुतल्लक ये मामला होगा, यही किया जा रहा है।
ठीक है। ये क्वेश्चन है कि क्या कोई शख्स अपने अपनी तदफीन के बारे में ये वसीयत कर सकता है कि मुझे जो है इसी लिबास में, जिस लिबास में मैं हूं उसी में मुझे दफना दिया जाए और मुझे नहलाया ना जाए, मेरा लिबास ना उतारा जाए। वो हया की वजह से वो ये चाहता है कि मेरा लिबास ना उतारा जाए, मैं जिस तरह हूं वैसा ही दफना दिया जाए।
ये देखिए, गुसल देना तो सुन्नत है और सुन्नत की हैसियत से इसको कायम किया गया है। रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम को भी गुसल दिया गया, इस वजह से इसमें तो वसीयत नहीं की जा सकती। गुसल दिया जाएगा, ये हमारी जिम्मेदारी है, हमारा फर्ज है। अल्लाह के हुजूर में एक आदमी ने जाना है, और जिस तरीके से हम दुनिया में वजू करते हैं, जनाबत हो तो गुसल करते हैं, इसी तरह जब मौत आती है तो उसके बाद भी गुसल देकर ही मैयत को रुखसत करना चाहिए।
ठीक है।
कफन के मामले में ये लाजिम नहीं किया गया। इसमें अगर कोई आदमी ये कहता है, खुद रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम का जो लिबास था, कुर्ता था आपके, आपने पहना हुआ, वो उतारा नहीं गया था, उसके बारे में मौत्ता में रवायत भी है कि उस मौके पर लोगों ने जब उतारना चाहा तो एक आवाज़ सी सुनी और फिर वो इससे बाज आ गए। सैयदना अबू बकर सिद्दीक के बारे में भी रवायतों में ये बयान हुआ है कि उन्होंने ये कहा कि नए कपड़े या नया कपड़ा ये जिंदों के लिए है, मुझे इन्हीं कपड़ों में दफन कर दिया जाए।
ठीक है।
इसमें कोई हर्ज की बात नहीं है, लेकिन मेरा ख्याल है कि इस तरह की वसीयतें नहीं करनी चाहिए। मुसलमानों की एक रवायत है, उसके लिहाज से सादा सा कपड़ा होता है वो पहना के दफन कर दिया जाता है, और जो हमारे यहाँ गुसल देने का तरीका है उसमें इसका पूरा लिहाज रखा जाता है कि कोई बेपर्दगी ना हो। तो एक ट्रेडिशन मुसलमानों के अंदर कायम है, बेहतर है कि उसके मुताबिक ही लोग अपने आप को अल्लाह के हुजूर में पेश करें। ताहम ये बिल्कुल ठीक है कि कोई वसीयत करना चाहे तो इस पर हम एतराज नहीं कर सकते।
ठीक है। जावेद साहब, ये एक क्वेश्चन इनका ये है कि मेरे लिए ज़कात पूरे साल के बाद अपने माल में से निकालना मुझ पर जरा बार उसका होता है, तो क्या मैं ये कर सकता हूँ कि हर महीने थोड़ा थोड़ा निकाल लूँ और फिर साल के इख्तिताम में उसको कैलकुलेट कर लूँ कि कितना अब रह गया है, बैलेंस रह गया, क्या ऐसा पॉसिबल है? क्योंकि कहा यह जाता है कि जब साल गुजर जाए, हौलान हौल का लफ्ज इस्तेमाल किया जाता है, तब आपको माल में से ज़कात निकालनी है। वो कहते हैं मेरे लिए जरा मुश्किल होता है ऐसा।
नहीं, इसमें कोई हर्ज की बात नहीं है, वो बिलकसात अदा कर सकते हैं,
यानी हर महीने वो निकालते
कुछ ना कुछ निकालते रहे, आखिर में उसका हिसाब कर लें। हिसाब करना होगा, यानी जो तारीख मुकर्रर की गई, माल की ज़कात आपको एक मुतय्यन दिन पे देनी होती है। अगर हुकूमत लेगी तो वो दिन मुकर्रर कर देगी,
ठीक है,
जैसे अभी करती भी है, और अगर आप खुद निकाल रहे हैं तो फिर आप अपने लिए दिन मुकर्रर कर लें। तो ये हौलान हौल का मतलब ये है कि साल में एक बार ज़कात ली जाती है माल की, दो मरतबा नहीं ली जा सकती। पैदावार की ज़कात हर पैदावार के मौके पर ली जाती है, जैसे कि कुरान में बयान हुआ है कि वातु हक्कहु यौमा हिसादे, आपने फसल काटी, ज़कात आयद हो गई, उसके ऊपर, लेकिन माल की ज़कात या बचत की ज़कात जो आपके पास माल है, खा वो ज़मीन के किसी टुकड़े की सूरत में है, सोने की सूरत में है, चांदी की सूरत में है, करंसी की सूरत में है, माल जो कुछ आपके पास है उसकी ज़कात साल में एक बार होगी। इसको हौलान हौल कहा जाता है। इसका ये मतलब नहीं होता कि हर हर माल पर साल गुजरना चाहिए। इसका मतलब यह है कि साल के बाद माल की ज़कात होगी, मुतय्यन दिन पे होगी, उस दिन जो कुछ आपके पास होगा उस पर ज़कात आयद हो जाएगी।
ठीक है, यानी लेकिन फिर भी वो निकालना चाहे तो हर महीने निकालकर उसको कैलकुलेट कर सकते हैं।
जी, वो हिसाब उसी वक्त करेंगे,
राइट,
आयद उसी वक्त होगी, लेकिन उन्होंने चूंकि पहले से देना शुरू कर दी है तो वो उसको महसूब कर सकते हैं।
कर सकते हैं। ये क्वेश्चन है, ये अभी हम थोड़ी देर पहले जो बहस कर रहे थे उसी से मुताल्लिक है। ये फरमा रहे हैं कि आप अपने प्रोग्राम में बहुत दफा ऐसा होता है कि आप अल्लामा इकबाल का रेफरेंस भी कोट करते हैं। हम देखते हैं कि इकबाल की जो शायरी है उसमें बाज़ औक़ात ऐसा लगता है कि वो बिल्कुल ऐन कुरान के मुताबिक वो बता रहे हैं, जो कुरान बता रहा है वो वही बता रहे हैं, लेकिन बाज़ उनके अशार ऐसे भी हैं जिससे लगता है कि वो तसव्वुफ की जानिब माइल हैं। तो क्या अल्लामा इकबाल तसव्वुफ के कायल थे या वो सिर्फ कुरान से दीन को समझना चाहते थे?
उनके बहुत से अदवार हैं। देखिए, अल्लामा इकबाल भी इंसान थे, हमारे बड़े लोगों में से हैं, हम सबको उनकी इज्जत करनी चाहिए, उनका एहतराम करना चाहिए। वो हमारी मुसलमानों की तारीख के चंद बड़े लोगों में शुमार होने के अहल हैं और हम सब उनकी बड़ी इज्जत करते हैं, लेकिन वो इंसान ही थे और इंसान की हैसियत से सोचते थे, गौर करते थे, उनकी आरा में भी तब्दीलियाँ होती थी। उनकी पूरी ज़िंदगी का मुताला करें तो उसमें मुख्तलिफ अदवार हैं, जिसमें बाज़ अदवार ऐसे हैं जिनमें उनका रद्द अमल बहुत शदीद है। जिस ज़माने में असरार खुद ही लिखी जा रही है उस वक्त मालूम होता है कि वहदतुल वजूद के बारे में या और बाज़ मुतसर्रफाना नज़रियात के बारे में उनका रद्द अमल बहुत शिद्दत रखता है अपने अंदर। फिर बाज़ अदवार ऐसे हैं कि जिसमें उसमें कुछ कमी भी महसूस होती है, और जावेदनामा वगैरह की तसनीफ़ात को अगर देखें तो मालूम होता है कि अब फिर उनके ऊपर कुछ असरात हैं। रिकन्स्ट्रक्शन में उन्होंने पहले दोनों खुतबों में सूफियाना तजर्बे ही को नबूवत के फहम के लिए बुनियाद बनाया है, तो इसलिए ये उनके मुख्तलिफ अदवार हैं। ज़ाहिर है उसका ज़हूर जिस तरीके से उनकी नसर में हुआ है उसी तरीके से उनकी शायरी में भी हुआ है।
सही।
और शायर को शायर की हैसियत से ही देखना चाहिए, मुफक्किर को मुफक्किर की हैसियत से देखना चाहिए, वो पैगंबर नहीं होते, मुख्तलिफ अदवार से गुजरते हैं। आपको जो चीज़ उनकी अच्छी लगती है उसको दुनिया तक पहुँचाने में कोई हर्ज नहीं। अगर किसी चीज़ में कोई काबिल एतराज़ बात है बहुत अच्छी बात है, आपको एतराज़ का हक हासिल है, इसलिए कि वो भी इंसान ही है, पैगंबर नहीं थे।
ठीक है जावेद साहब, ये एक सवाल है कि अकीका की क्या है हकीकत है, अकीका जो हम बच्चों के लिए करते हैं वो हकीकत क्या है उसकी, और वो कितने अरसे बाद तक किया जा सकता है, और उसके लिए यह है कि लड़की का अकीका होगा तो कोई अलग जानवर होगा और लड़के का होगा तो कोई अलग होगा, इसकी जरा वजाहत कीजिएगा।
देखिए, रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने इस सवाल का जो जवाब दिया है मेरे नज़दीक वही सही जवाब है। आपने फरमाया ला उहिब्बुल उकूक, ये अकीका वकीका तो मैं पसंद नहीं करता, लेकिन ये कि ये असल में बच्चे की पैदाइश की खुशी में कुर्बानी है।
ठीक है,
तो अच्छी बात है, तुम कुर्बानी कर लिया करो।
ठीक,
इसके लिए जो बाद में लोगों ने एक शरीयत बना ली उसकी सच्ची बात है कोई बुनियाद नहीं है। खुद रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने, ये रवायतों में आता है कि हसन और हुसैन रज़ियल्लाहु अन्हुमा, उनके लिए एक एक जानवर ज़बह किया है।
ठीक है,
तो ये कोई ऐसी चीज़ नहीं है, ये असल में रवायात है सोसाइटी की। चूंकि हमारे यहाँ ये रवायत रही है कि लड़के की पैदाइश पर लोग बहुत खुश होते हैं, अच्छा ये चीज़ें भी असल में तमद्दुनी तकाज़ों से पैदा होती हैं। भाई लड़का जो है वो कमाएगा खाएगा, हमारा सहारा बनेगा, हम बुढ़ापा उसके यहाँ गुजारेंगे, तो ये सारी चीज़ें हैं। ये चीज़ें तब्दील हो जाएं तमद्दुन के लिहाज से तो तसव्वुरात में भी तब्दीलियाँ आ जाती हैं,
जाहिर है।
तो इस वजह से लोग दो बकरे कर देते थे ज़्यादा खुशी में। अभी भी आप देखिए कि लड़के की पैदाइश के ऊपर लोगों का रवैया क्या होता है, लड़की की पैदाइश पर क्या होता है। दीन में ऐसी कोई चीज़ नहीं है, दीन में बस इतनी बात है कि अगर आप चाहते हैं कि आप कुर्बानी करें तो कुर्बानी एक इबादत है। जैसे ही है कि जैसे एक आदमी कहता है जी हम रोज़ा रखना चाहते हैं, रख लीजिए, नफल रोज़ा रखा जा सकता है। वो ये कहता है कि हम दो नफल पढ़ना चाहते हैं, पढ़ सकते हैं, इसलिए कि उसूल में अल्लाह ताला ने यह बता दिया है कि मन ततव्वा खैरन फइन्नल्लाह शाकिरुन अलीम। अगर कोई शख्स भी अपनी तरफ से कोई इबादत करता है तो अल्लाह उसको कबूल फरमाता है और अल्लाह को मालूम होता है कि ये इबादत उसके लिए की गई है। तो कुर्बानी भी नमाज रोज़े की तरह मिन जुमला इबादत है, ये भी इबादत है। तो आप अगर शुक्राने के तौर पर ये इबादत करते हैं, यानी आप लड़के की पैदाइश पर या पैदाइश पर कुर्बानी करते हैं किसी जानवर की, तो ये बड़ी महमूद बात है, अच्छी बात है।
ये इसमें कहा जाता है कि 7 दिन के अंदर हो जाना चाहिए और 7
बाकी जितनी चीज़ें हैं वो असल में फुकहा ने अक्स की हैं बाज़ चीज़ों से, تو میرے نزدیک اتنی سادہ بات ہے، میں نے اپنی کتاب میں بھی اسی کو بیان کیا ہے کہ یہ در حقیقت کچھ بھی نہیں ہے، یہ ایک نفل قربانی ہے، آپ کرنا چاہیں تو کر لیں.
ٹھیک ہے، یہ بچوں کی پیدائشی کے حوالے سے دو اور کوشچنز ہیں. ایک کوشچن یہ ہے کہ بچے کی پیدائش کے بعد اس کا نام رکھنے کے لیے کوئی ٹائم فریم بھی دیا گیا ہے کہ اس کا نام 7 دن کے اندر رکھ لیا جائے یا فوراً ہی رکھ لیا جائے یا اذان دیتے وقت رکھ لیا جائے، یا اس کے لیے کوئی ہمیں ہے کہ ہم سوچ سمجھ کر نام رکھ لیں؟
نہیں، اس میں مذہب نے کوئی مداخلت نہیں کی. آپ کو نام رکھنے کا حق ہے، آپ پہلے رکھ لیں بعد میں رکھ لیں. دیکھیے کچھ ملکی قوانین بھی ہوتے ہیں، ہمارے ہاں رجسٹریشن ایک خاص عرصے میں ہونی ضروری ہے، ظاہر ہے کہ نام رکھیں گے تو ہوگی
تو ہوگی،
تو مذہب نے اس میں مداخلت نہیں کی.
ٹھیک ہے جاوید صاحب، ایک کوشچن یہ ہے کہ بچے کی پیدائش پر اس کے بال موڑنے کا کیا لازمی ہے، یہ کیوں کیا جاتا ہے؟ اس کے بال شیو کرائے جاتے ہیں اور وہ پھر کہیں دفنا دیے جاتے ہیں، کہیں پہ ڈال دیے جاتے ہیں، ایسا کیوں ہوتا ہے؟
ایک روایت لوگوں کے اندر چلی آ رہی ہے، وہ خیال کرتے ہیں کہ یہ بال کچھ مناسب نہیں ہے، ایک طرح سے غلاظت سمجھا جاتا ہے.
ٹھیک ہے،
جس طریقے سے آپ نے اس کو نہلایا دھلایا تو یہ بال بھی اتار دیے جائیں. یہ لوگوں کے ہاں ایک روایت تھی، عرب میں بھی تھی، اس کو مذہب نے اپنا موضوع نہیں بنایا.
رائٹ. اچھا، اب یہ کوشچن ہے، سورہ انعام کی آیت نمبر 116 کا ریفرنس دیا گیا ہے جس کا مفہوم یہ ہے کہ اے پیغمبر، اگر آپ ان کے کہنے پر چلیں گے تو یہ جو ہے وہ آپ کو گمراہی کی طرف لے جائیں گے، یہ اکثریت جو ہے. تو وہ یہ کہہ رہے ہیں کہ یہ آیت جمہوریت کے خلاف ایک دلیل ہے، جبکہ آپ فرما رہے ہیں کہ نہیں، ہمارا جو نظام ہے وہ جمہوریت پر قائم ہونا چاہیے. قرآن مجید تو یہ کہتا ہے کہ نہیں، ایسا نہیں ہے، اس کی ذرا وضاحت کر دیجئے.
میں نہیں فرما رہا، قرآن ہی فرما رہا ہے. قرآن مجید نے دونوں باتیں کہی ہیں، ان دونوں کا اپنا اپنا محل ہے. دیکھیے، اس دنیا میں ہم کو حق اور باطل کا فیصلہ کرنا ہوتا ہے. مثال کے طور پر میں یہ جاننا چاہتا ہوں کہ خدا کی صفات کیا ہیں، میں یہ جاننا چاہتا ہوں کہ خدا کی صحیح تعلیم کیا ہے، میں یہ جاننا چاہتا ہوں کہ دنیا میں بہت سے مذاہب ہیں، ان میں سے صحیح مذہب کون سا ہے، میں یہ جاننا چاہتا ہوں کہ مسلمان اور مسلمانوں کے علماء بہت سی آراء رکھتے ہیں، ان میں سے صحیح بات کس کی. یہاں حق اور باطل کا مجھے اپنے لیے فیصلہ کرنا ہے، مجھے نماز کیسے پڑھنی ہے، مجھے روزہ کیسے رکھنا ہے، اللہ کے فلاں حکم کو کیسے سمجھنا ہے. اس میں یہ بتایا گیا ہے کہ اکثریت کوئی اہمیت نہیں رکھتی، اس میں اصل چیز دلیل ہے.
ٹھیک ہے،
چنانچہ یہ آیت جو آپ نے پڑھی ہے، اس مضمون کی آیات قرآن میں بہت سی جگہوں پر ہیں، ان میں خدا کے پیغمبر کو یہ بتایا گیا ہے کہ حق اور باطل کے بارے میں اکثریت سے مروب نہیں ہوا کرتے.
ٹھیک ہے،
دیکھیے میں اس کی ایک مثال دیتا ہوں آپ کو. اس وقت دنیا میں سب سے بڑا مذہبی گروہ کیتھولک مسیحیت ہے، یعنی ہم سے کم و بیش دگنی تعداد ہے ان کی. قرآن مجید یہ بتاتا ہے کہ انہوں نے سیدنا مسیح علیہ السلام کے بارے میں بھی الوہیت کا عقیدہ پیدا کر لیا.
ٹھیک ہے،
کفارے کا عقیدہ اختیار کر لیا، اللہ تعالیٰ کی شریعت کو منسوخ قرار دے دیا. یہ قرآن مجید نے ان کی فرد قرارداد جرم بیان کی. اچھا، اب اگر آپ اکثریت کے لحاظ سے دیکھیں تو کتنی بڑی اکثریت ہے.
ہاں، بہت زیادہ ہے.
جس وقت یہ نقطہ نظر پیدا ہوئے سینٹ پال کے بعد، تو آپ یہ جانتے ہیں کہ اس وقت مسیحیوں میں سے بہت سے لوگ تھے جنہوں نے بغاوت کی. مثلا شمون کے پیروں نے اس کو نہیں مانا، ان کو ہجرت کرنا پڑی وہاں سے. تو حق اور باطل کا معیار اکثریت کو نہیں بنایا جا سکتا. جیسے ہمارے یہاں لوگ کہتے ہیں کہ یہ دیکھیے قرآن مجید کا یہ مطلب آپ نے سمجھا، جمہور کی رائے تو یہ ہے، یہ کوئی دلیل نہیں ہے. اس لیے کہ یہاں مجھے حق اور باطل کا فیصلہ کرنا
اور مجھے کرنا ہے، اور مجھے ذات کے لیے،
اپنی ذات کے لیے کرنا ہے. مجھے یہ بتانا ہے کہ یہ بات اللہ کے نزدیک صحیح ہے یا یہ اللہ کے نزدیک غلط ہے، یہ اللہ کے پیغمبر کی نسبت سے صحیح بیان ہوئی ہے یا غلط بیان ہوئی ہے. اس میں آپ کو دلیل دینی ہوتی ہے، اس میں اکثریت کی کوئی حیثیت نہیں ہے. قرآن میں یہ جو آیات لوگ نکالتے ہیں، یہ سب کی سب در حقیقت اس موقع کی آیات ہے کہ حق اور باطل کا فیصلہ کرتے وقت اکثریت اور اقلیت کوئی چیز نہیں ہے، وہاں اصل چیز دلیل ہے. سارے کے سارے لوگ بھی ایک غلط بات اگر کر رہے ہیں تو آپ اس بنیاد پر مروب نہیں ہو جائیں گے، یہ تو بہت بڑی اکثریت ہے، بہت بڑے بڑے لوگ ہیں، کوئی حیثیت نہیں اس کی. آپ کو ہر حال میں دلیل پر غور کرنا ہے. یہ جو جمہوریت ہے، اس کا تعلق حق و باطل کے فیصلے سے ہے ہی نہیں، یہ تو نزاع کا فیصلہ ہے. یعنی ہمیں سیاسی معاملات انجام دینے ہیں، سیاسی معاملات کو انجام دیتے وقت ہمارے درمیان تدبیر کے اختلافات ہو جاتے ہیں. یا سوسائٹی میں کسی قانون کو بنا کے نافذ کرنے کے اختلافات ہو جاتے ہیں, ان کو حل کرنے کا کیا طریقہ ہے؟ اس لیے کہ یہاں ہر گروہ اسی پہ اصرار کرے گا کہ وہی حق پر ہے. اچھا, دلائل کا تبادلہ کریں گے تو اگر دلیل کی بنیاد پر سارے قائل ہو گئے تو بحث ختم ہو گئی, لیکن نہیں ہوئے. ایک آدمی کہتا ہے کہ مجھے اپنی دلیل پر اطمینان ہے, دوسرا کہتا ہے مجھے اپنی دلیل پر اطمینان ہے. اس موقع پر کیا کیا جائے؟ تو نزاع کا فیصلہ کرنی, فصل نزاعات کے لیے اللہ تعالیٰ نے یہ بتایا ہے کہ امرہم شورا بینہم, یعنی اب تم اپنی رائے کو اور مشورے کو زیر عمل لاؤ گے اور اس کی بنیاد پر فیصلہ کر لو گے. اکثریت اقلیت کو وہاں ملحوظ رکھا جاتا ہے, تو یہ دو بالکل الگ الگ باتیں ہیں. چنانچہ جب ہم جمہوریت میں مثلا یہ فیصلہ کرتے ہیں کہ میرے نزدیک فلاں آدمی کو ملک کا وزیر اعظم ہونا چاہیے, آپ کہتے ہیں کہ میرے نزدیک فلاں کو ہونا چاہیے,
صحیح ہے,
تو یہ کوئی حق و باطل کا فیصلہ نہیں ہوتا, یہ در حقیقت اپنے اپنے لحاظ سے اپنی پسندیدگی کا اظہار ہے. اس میں میرے پاس اپنے دلائل ہوں گے, آپ کے پاس اپنے دلائل ہوں گے. اسی طرح قانونی معاملات ہیں. اب مثلا دیکھیے, دینی کے معاملے میں دو تین تعبیریں زیر بحث ہیں, تو میں اپنی ذات کے لیے تو دلیل کی بنیاد پر فیصلہ کر لوں گا, لیکن اگر پارلیمنٹ میں یہ چیز زیر بحث آ گئی اور وہاں لوگوں کے مابین اختلاف ہو گیا تو اس نزاع کا فیصلہ کیسے کیا جائے؟ تو اکثریت کا اصول وہاں ہوتا ہے. یہ دو بالکل الگ الگ باتیں ہیں, اس لیے ان کو الگ الگ ہی سمجھ.
جاوید صاحب, نزاع جو ہے وہ کسی تاریخی معاملات میں بھی تو ہو سکتی ہے. اب اگر ایک تاریخی معاملات میں کوئی نزاع ہو گیا, کوئی ہمارا اختلاف ہو گیا, جھگڑا ہو گیا, تو پھر ہم آپ کے جو اصول ہے اس کے مطابق جو جمہور کہیں گے, اگر جمہور کہتے ہیں کہ تاریخ میں ایسا نہیں ایسا ہوا تھا, تو پھر اس کا مطلب اسے مان لیا جائے.
نزاع کیسے ہو گیا؟ یہ تو نزاع علمی ہے. یعنی نزاع کا مطلب یہ ہے کہ جس کا فیصلہ کرنا انسانوں کے لیے ضروری ہو گیا ہے. دیکھیے نا, یہ بات اچھا. کہ ہمارا حکمران کس کو ہونا ہے,
ٹھیک ہے,
ملک میں قانون کیا نافذ ہونا ہے, آپ نے ٹریفک کے لاس کیا بنانے ہیں, یہ تو فیصلہ کرنا پڑنا ہے. یعنی یہ وہ نزاعات ہے. یا مثلا عدالت میں اس وقت ہمارے ہاں ایک بڑا ہائی پروفائل کیس چل رہا ہے عدالت میں,
صحیح ہے,
وہاں پہ چار یا پانچ جج بیٹھے ہوئے ہیں, ان کے مابین اختلاف ہو جائے
تو پھر تو ظاہر
فیصلہ کرنا ہے نا.
اکثریت
کی رائے پیش نظر ہوتی ہے,
صحیح ہے.
یہاں تو کوئی فیصلہ نہیں کرنا. میرے نزدیک ایک چیز تاریخ میں ایک طرح سے ہے, میں اپنے دلائل بیان کر دوں گا, کتاب لکھ دوں گا اس پر. آپ کے نزدیک ایک دوسری طرح, لکھ دیجیے آپ بھی ایک کتاب,
اور جو میں لکھ رہا ہوں اگر وہ رائے اکثریت رکھتی ہو تو پھر
فرق نہیں پڑتا اس.
اچھا,
ہو سکتا ہے کہ آپ کی رائے کو کسی بنیاد پر اکثریت کی تائید حاصل ہو جائے, لیکن علمی لحاظ سے وہ ٹھیک نہ ہو. تو یہ جو ہم سیاست میں فیصلے کرتے ہیں یا ہم عدالت میں فیصلے کرتے ہیں, ان فیصلوں میں نزاع کا کچھ نہ کچھ ہم کو ایک جگہ پہنچنا ہوتا ہے. اصل میں اس کے لیے یہ ضرورت ہے. یہ فصل نزاعات کا طریقہ ہے, حق اور باطل کا فیصلہ کرنے کا طریقہ نہیں ہے, جہاں اس فیصلہ کرنے کی ضرورت ہی نہیں ہے. یعنی فیصلہ مجھے اپنے لیے کرنا, آپ کو اپنے لیے کرنا ہے,
صحیح ہے.
تاریخ کے فیصلے ہوں یا فلسفے کے فیصلے ہوں یا مذہب کے فیصلے ہوں, تو یہ مجھے اپنے لیے کرنے, آپ کو میرے لیے کرنے ہیں. ان کی بنیاد پر آپ کو ایک قانون ملک کے لیے بنانا چاہتے ہیں, اب یہ انسانوں کے لیے فیصلہ کرنے کا سوال ہے. یہاں اکثریت کی رائے فیصلہ کن ہوگی. یعنی
اس میں بھی یہ نہیں ہوگا کہ حق اور باطل پر ہوگی,
حق اور باطل نہیں. یعنی دیکھیے, فرض کیجئے کہ پارلیمنٹ میں ایک چیز زیر بحث آئی, مذہب کے کسی قانون کو ہم نافذ کرنے والے ہیں اور اس کی تعبیر زیر بحث آ گئی, لوگوں نے بحث کی, میں نے بھی اپنا نقطہ نظر بیان کیا, آپ نے بھی بیان کیا, 10 اور لوگوں نے بھی بیان کیا, اکثریت کی بنیاد پر ایک قانون بن گیا, وہ قانون نافذ ہو جائے گا. اس لیے کہ فصل نزاعات کا یہی طریقہ ہے, مجھے بھی اس قانون کو عملاً ماننا ہے, لیکن اگر میرے نزدیک وہ غلط ہے تو میں تنقید کروں گا اس پر. تو جمہوریت یہ ہے کہ اس میں حق اور باطل کا فیصلہ نہیں کیا جاتا, اس میں نزاع کا فیصلہ کیا جاتا ہے. اور فصل نزاعات کے لیے یہ ایک عملی طریقہ ہے جو انسان نے بھی اختیار کیا اور آج پوری دنیا میں اس کو مان لیا گیا ہے, اور یہی طریقہ اللہ تعالیٰ نے بھی قرآن میں تجویز کیا, یہی طریقہ رسالت مآب صلی اللہ علیہ وسلم نے اختیار کیا, یہی طریقہ خلفائے راشدین نے اختیار کیا ان نزاعات کے معاملے میں.
اسی کو امرہم شورا بینہم,
اسی کو امرہم شورا بینہم کا لازمی نتیجہ ہے. یعنی یہ اس کی کرونری ہے. جب آپ کہتے ہیں کہ مسلمانوں کے تمام معاملات کا فیصلہ ان کی باہمی رائے سے ہوگا, ان کے مشورے سے ہوگا, تو اس کا مطلب وہ برابر کے شریک ہو گئے. اب ان میں اختلاف ہوگا تو یہ اس کی کرونری ہے کہ اکثریت کی رائے فیصلہ کن ہو جائے گی. تو یہ دو باتیں ان کو کبھی ملانا نہیں چاہیے.
انسان ایسا بھی کر سکتے ہیں کہ خود اپنا پریسیڈنٹ مقرر کریں, اور جس دن سے وہ پریسیڈنٹ نے حلف لیا ہے اس دن سے فسادات شروع ہیں, احتجاج شروع ہے, پریسیڈنٹ کے پہلے آرڈر پر ہی احتجاج ہو رہا ہے, عدالت بھی کہہ رہی ہے کہ پریسیڈنٹ.
یہی جمہوریت کی خوبی ہے. یعنی اس میں یہ ہے کہ ایک فیصلہ نافذ ہو گیا لیکن فیصلے سے اختلاف کا حق آپ کو یہی جمہوریت دیتی ہے. یہ نہیں کہہ رہی کہ یہ حق و باطل کا فیصلہ تھا اب آپ بول نہیں سکتے. میں نے آپ سے عرض کیا کہ آئین جیسی دستاویز جس کے ذریعے سے ملک چلایا جاتا ہے اس پر بھی ہم مسلسل تنقید کرتے رہتے ہیں. ابھی آپ نے ایک سوال کیا اس کے جواب میں یہ میں نے کہا کہ اس میں یہ اصلاح کی ضرورت ہے. تو قانون جب بنائے جاتے ہیں تو یہ لوگوں پر کسی چیز کو نافذ کرنے کے لیے بنائے جاتے ہیں. اب یہاں جب اختلاف ہو جائے گا تو فیصلہ اکثریت کی رائے سے ہوگا, لیکن اپنے لیے جب ہم کسی حق اور باطل کا فیصلہ کرنے بیٹھے تو دلیل کی بنیاد پر کریں گے, خاص ساری دنیا اس سے اختلاف کر رہی ہے.
ٹھیک, بہت بہت شکریہ جاوید صاحب, تھینک یو سو ویری مچ. ناظرین, ہمارے پروگرام کا وقت ختم ہوا جاتا ہے. آج ہم نے متفرق سوالات جاوید صاحب کے سامنے رکھے اور ان کے جوابات لیے. آپ کے ذہن میں بھی کوئی سوال ہو تو ہمیں اس ای میل ایڈریس پر آپ بھیج سکتے ہیں, ih@duniatv.tv. اگلے پروگرام تک کے لیے زبیر احمد کو اجازت, اللہ حافظ.